नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रहरी प्रमुख चयन गर्न मन्त्री परिषदको बैठक बस्दै, विद्यालय जान नपाएका बालबालिकालाई विद्यालय पठाउन सरकारले अभियान चलाउने।
काठमाडौँ र सुर्खेतमा कार्यरत चारजना सरकारी कर्मचारी घुस सहित पक्राउ, घुस लिए पनि रूख निकासी अनुमति नदिएको भन्दै रामेछापका वन अधिकृत कार्यकक्षमै थुनिए।
दशैंसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउने, मुख्य सुरुङ खन्ने काम सकियो।
भानुआतुले आफ्नो देशमा चिनिया सेनाको स्थायी क्याम्प राख्न नदिने, असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने भनाई।
र डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि महेन्द्रनगर र काठमाडौँ खेल्ने, आईपीएलमा चेन्नई र कोलकाता खेल्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
आत्मनिर्भर र समृद्ध यात्रामा कर्णाली प्रदेशको उद्घोष।
कर्णाली रारा पर्यटन वर्ष 2075
वैशाख 1 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वर्गकी अप्सरा राराको आँगनमा समुद्घाटन। कर्णाली समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार।
कर्णाली प्रदेश सरकार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख बारे निर्णय गर्न मन्त्री परिषदको बैठक केही बेरमा बस्दैछ। आज बसेको बैठकमा यस विषयमा निर्णय हुन नसकेपछि मन्त्री परिषद बैठक फेरि बस्न लागेको हो। बैठक बालुवाटारमा एकैछिनमा शुरू हुने नेता मन्त्रीहरूले बताएका छन्। स्रोतहरूका अनुसार नेपाल प्रहरीको प्रमुखमा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको प्रमुखमा एआईजी शैलेन्द्र खनालको बढुवा हुने सम्भावना धेरै छ। नेपाल प्रहरीमा खनालसँगै डीआईजीहरू रमेश खरेल, पुष्कर कार्की र धीरू बस्त्यात प्रतिस्पर्धामा हुनुहुन्छ। प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको कार्यकाल भोलि सकिने भएकाले आजै नयाँ प्रहरी महानिरीक्षकहरू चयन गर्न मन्त्री परिषदको बैठक बस्न लागेको हो।
यसैबीच सरकारले विद्यालयबाट बाहिर रहेका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न सबैलाई आह्वान गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले शिक्षाको अवसरबाट वञ्चित भएका बालबालिकालाई खोजेर स्वैच्छिक अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउन सबैलाई आह्वान गरेको हो। प्रधानमन्त्री, मन्त्री, स्थानीय तहका पदाधिकारीदेखि राजनीतिक दलका पदाधिकारी एवं पेसाकर्मीले कम्तीमा एकजना बालबालिकाको स्वैच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारले आह्वान गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। गरीब, विपन्न, सीमान्तकृत र लोपोन्मुख समुदायका बालबालिकालाई विद्यालय शिक्षा समेट्न सरकारले स्वैच्छिक अभिभावकत्व ग्रहण अभियान चलाएको हो। यो अभियानबाट शिक्षाबाट वञ्चित रहेका कम्तीमा पनि 50,000 बालबालिकालाई विद्यालय शिक्षामा समेट्न सकिने विश्वास सरकारले लिएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो। स्वैच्छिक अभिभावकत्व अभियानले विपन्न विद्यार्थीको पोशाक, स्टेशनरी, झोला, छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने सरकारको दावी छ।
काठमाडौँ र सुर्खेतमा कार्यरत चारजना सरकारी कर्मचारी घुस सहित पक्राउ परेका छन्। काठमाडौँको बुढानील कण्ठ नगरपालिकाका उपसचिव लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5,00,000 रूपियाँ घुस सहित पक्राउ गरेको हो। बुढानील कण्ठको बाँडेपाखामा पानी ट्याङ्की निर्माणको अनुभव पत्र लिन सेवाग्राहीसँग 5,00,000 रूपियाँ घुस लिँदै गरेका बेला उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। यस्तै मालपोत कार्यालय सुर्खेतका खरिदारहरू धर्मराज सुवेदी र ओम बहादुर सुनार पनि 2,00,000 रूपियाँ घुस सहित पक्राउ परेका छन्। मोही बापत प्राप्त हुने जग्गाको काम गरिदिन घुस मागेको सूचनाका आधारमा उनीहरूलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ।
यसैबीच रामेछापका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई सेवाग्राहीले कार्यकक्षमै थुनेका छन्। खयरको गोलिया जिल्ला बाहिर लैजान दिने भन्दै 5 लाख रूपियाँ घुस लिएर पनि काठ लैजान नदिएपछि जिल्ला वन अधिकृत ठाकुरलाई कार्यकक्षमै थुन्नु परेको सेवाग्राहीले बताएका छन्। जिल्ला वन कार्यालयले निजी जग्गाको खयर काट्न अनुमति दिएपछि मन्थली, भटौली, भीरपानी, मझुवा, पकरवास लगायत ठाउँमा खयर काटेको तर पछि विभिन्न बहाना बनाएर वन कार्यालयले काठ लैजान रोकेपछि 5 लाख रूपियाँ घुस दिएको उनीहरूको भनाइ छ। घुस लिएर पनि गोलिया निकासी गर्न अनुमति नदिएपछि जिल्ला वन अधिकृत ठाकुरलाई कार्यकक्षमै थुनेको उनीहरूले बताएका छन्।
5 नम्बर प्रदेशको सम्पूर्ण अवस्था चित्रण हुने गरी स्थिति पत्र सार्वजनिक गरिने भएको छ। 5 नम्बर प्रदेश सरकारले प्रदेशको अवस्था चित्रण गर्ने स्थिति पत्र पर्सि बस्ने प्रदेश सभा बैठक मार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रदेश मन्त्री परिषद बैठकले प्रदेशको स्थिति पत्र पारित गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो। मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, रोजगारी लगायतका विषय समेटेर स्थिति पत्र तयार पारिएको पनि उहाँले जानकारी दिनुभयो। प्रदेश सरकारले तयार गरेको स्थिति पत्रलाई आधार मानेर सरकारले अबको बजेट तथा योजना निर्माण गर्ने पनि उहाँले बताउनुभयो।
यस्तै 4 नम्बर प्रदेशको प्रदेशसभामा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा राणाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधन सहित प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो। विधेयकमाथि अब बस्ने बैठकमा छलफल हुनेछ।
यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशहरूलाई आवश्यक थप 2 वटा नमूना कानून पठाएको छ। प्रदेश सभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 7 वटै प्रदेशलाई पठाइएको मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले जानकारी दिनुभयो। मन्त्रालयले यसअघि प्रदेशका सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया लगायतका विधेयक पठाएको छ। यी विधेयकलाई प्रदेशसभाले स्वीकृत गरी लागू गर्न सक्ने केसीले बताउनुभयो। मन्त्रालयले प्रदेशसभाका लागि अब 12 वटा नमूना कानून बनाएर पठाउन बाँकी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनु भएको छ। आज बेलुकी भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्री प्रदीप गेवाली लगायत पनि सहभागी हुनुहुन्थ्यो।
खटाएको कार्यक्षेत्रमा नगएका कर्मचारीको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा खटाइएका कर्मचारी अझै पनि कार्यकक्षमा नपुगेपछि उनीहरूको विवरण संकलनको काम अन्तिम चरणमा पुर्याइएको जनाएको छ। कार्यक्षेत्रमा नगएका कर्मचारीलाई मन्त्रालयले दोस्रो पटक पत्राचार गर्ने तयारी गरेको र त्यसपछि पनि अटेर गर्ने कर्मचारीलाई कार्यवाही गरिने मन्त्रालयको भनाइ छ। कर्मचारी तोकिएको ठाउँमा नजाँदा स्थानीय तह र प्रदेश सरकारको काम प्रभावकारी हुन सक्छ।
यसैबीच सरकारले जारी गरेको निर्देशिका नमान्ने यातायात व्यवसाय समिति विरूद्ध सरकारले कड़ा कदम चाल्ने भएको छ। कानून बनिसकेकाले निर्देशिका नमान्ने व्यवसायीलाई कड़ा कार्यवाही हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले पंजीकरण गरेर आएका यातायात कम्पनीलाई जुनसुकै ठाउँमा रूट इजाजत दिन सकिने भएकाले कुनै समितिले विरोध गर्नुको कुनै अर्थ नहुने बताउनुभयो। व्यवसायीलाई मर्का पर्ने, यातायात व्यवसायीलाई धराशायी बनाउने र लगानी निरुत्साहित गर्ने कुनै प्रावधान निर्देशिकामा नभएकाले विरोध गर्न आवश्यक नभएको भन्दै उहाँले सरकारले सार्वजनिक यातायात अब पूर्ण प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने दावी गर्नुभयो। निर्देशिका अनुसार कम्पनीमा रूपान्तरण गरेका व्यवसायीले मात्रै गाड़ी चलाउन पाउने व्यवस्था गरिएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा दशैंसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउने बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनी वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रहरी प्रमुख चयन गर्न मन्त्री परिषदको बैठक बस्दै विद्यालय जान नपाएका बालबालिकालाई विद्यालय पठाउन सरकारले अभियान चलाउने, काठमाडौँ र सुर्खेतमा कार्यरत चारजना सरकारी कर्मचारी घुससहित पक्राउ, घुस लिए पनि रूख निकासीको अनुमति नदिएको भन्दै रामेछापका वन अधिकृत कार्यकक्षमै थुनिए लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, काठमाडौँ उपत्यकामा पानी ल्याउन भइरहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ मार्गमा आज महत्वपूर्ण सफलता हात परेको छ। सुन्दरीजल र मेलम्ची तर्फको सुरुङ अब जोडिएको छ। अब केही ठाउँमा सुरुङ फराकिलो बनाउने र सफा गर्ने काम सकिएपछि मेलम्चीको पानी काठमाडौँ झर्नेछ। त्यसपछि सुन्दरीजलबाट दशैं अघि नै काठमाडौँमा मेलम्चीको पानी आउनेछ। अर्जुन पोखरेलको रिपोर्ट।
पाँच मिनट मात्रै अगाडि प्राप्त भएको जानकारी अनुसार हामी अन्तिम ब्लास्ट गरिरहेको अवस्थामा छौँ र प्राविधिक रूपमा हाम्रो ब्रेक थ्रु चाहिँ अब आज नै भइसक्छ र आज नै हामीले चाहिँ चट्टानहरू बाहिर निकालेर टनेल सफा गरेर चाहिँ विधिवत रूपमा 29 गते हामीले कार्यक्रम गर्न लागिरहेको अवस्था छ।
मेलम्चीको सुरुङ खन्ने मुख्य काम सकिएको जानकारी गराउँदै गर्दा आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा फुरुङ्ग हुनुहुन्थ्यो। दुईवटा खण्डको सुरुङ यस अघि नै जोडिएकोमा आज सिन्धु ग्याल्थुम खण्डमा विस्फोट गराएर तेस्रो सुरुङ पनि जोडियो। अर्थात् सुरुङमा ब्रेक थ्रू भयो र पानी बग्ने 26 किलोमिटर सुरुङ जोडियो। मेलम्चीको सुरुङमा ब्रेक थ्रू भएसँगै 2047 सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उद्घोष गरेको योजना र काठमाडौँवासीको सपना अब पूरा हुने चरणमा पुगेको छ। 2055 सालमा मेलम्ची खानेपानी विकास समिति गठन भए पनि 2064 सालसम्म जग्गाको मुआब्जा आयोजना स्थलसम्म सड़क पुर्याउने तथा स्थानीयवासीका माग पूरा गर्ने काम मात्रै भए। 2065 सालमा सीआरसीसी कम्पनीले ठेक्का पायो तर 3 वर्षमा जम्मा 6.5 किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले सम्झौता तोडेर इटालियन कम्पनी सीएमसीडी रेभिन्नालाई ठेक्का दियो। 2073 सालमै काम सक्ने सम्झौता भए पनि काम सकिएन र 2074 सालको चैतसम्मलाई भाका सारियो। तर यो समयमा पनि काम पूरा नभएपछि आउँदो साउनसम्म म्याद थपिएको छ। यो भाकाभित्र चाहिँ काम हुने सम्भावना अब बढेको छ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगर सुरुङ सफा गरेर दशैं अघि नै पानी काठमाडौँ आउने बताउनुहुन्छ।
त्यो परियोजनाले आम काठमाडौँवासीलाई निकै तर्पाइराखेको थियो र अहिले हामी त्यो शंका र उपशंकालाई दूर गर्ने अत्यन्त निकट छेडमा पुगिराखेका छौं। सुरुङभित्रको फिनिसिङका विषयहरू र त्यो सँगसँगै सुरुङ क्लियर गर्ने पक्षहरू पनि छ। दशैं अगावै मेलम्चीको पानी काठमाडौँमा झार्ने प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु।
मेलम्चीबाट आउने दैनिक 17 करोड़ लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा बन्दै गरेका दुईवटा केन्द्र मध्ये दैनिक 8.5 करोड़ लिटर पानी प्रशोधन गर्ने एउटा केन्द्रको काम पूरा भएको छ भने अर्को केन्द्र आउँदो पुसमा पूरा हुनेछ। मेलम्चीको पानी आफैमा शुद्ध रहेकोले प्रशोधन केन्द्रकै कारण वितरणमा समस्या नहुने आयोजनाको तर्क छ। दशैंसम्ममा काठमाडौँमा मेलम्चीको पानी आए पनि काठमाडौँका सबै ठाउँमा भने पानी पुग्ने छैन, किनकि 77 किलोमिटर ठूलो पाइप बिछ्याउनु पर्नेमा अहिलेसम्म 70 किलोमिटर मात्रै बिछ्याइएको छ। यस्तै घर घर पुग्ने पाइपलाइन अहिलेसम्म ठेक्का लागेको 794 किलोमिटर मध्ये 680 किलोमिटरमा मात्रै बिछ्याइसकिएको छ। चक्रपथभित्रै झण्डै 300 किलोमिटर र चक्रपथ बाहिर 500 किलोमिटरमा पाइपलाइन बिछ्याउने बारे अध्ययन मात्रै सकिएको छ, ठेक्का भएको छैन। चक्रपथभित्र पुरानै पाइपबाट पनि पानी पठाउन सकिने आयोजनाको तर्क भए पनि पानीको भार थाम्न नसकेर पाइप फुट्ने डर छ। नयाँ पुरानो गरेर माघसम्म चक्रपथभित्र सबैतिर पानी पुग्ने दावी गर्नुहुन्छ आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेस खत्री।
त्यसलाई जोन वाइज गर्दै जान्छौँ र टेस्टिङ कमिसनिङ पनि गर्छौँ, सिस्टमलाई सेट पनि गर्नु पर्यो नयाँ सिस्टम भएकोले, त्यसैलाई समय लाग्छ, त्यसैले अन्तिम बिन्दु भन्न खोजे मार्चसम्म जानु।
मेलम्ची आयोजनाले आज हासिल गरेको उपलब्धिले खानेपानीको समस्याका कारण काकाकुल झैं बन्ने गरेको काठमाडौँ उपत्यकाको वर्षौंको सपना पूरा हुने सम्भावना त बढ़ाएको छ, तर काठमाडौँका सबै क्षेत्रमा खानेपानीको वितरण सहज हुन भने अझै केही समय पर्खनु पर्नेछ।
दशैंसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउने खुशीको यो प्रसंगसँगै अझै एउटा खुशीकै खबर, सरकारले मुगली नारायणगढ़ सड़क खण्ड विस्तारको काम पनि तोकिएकै समयमा सक्ने दावी गरेको छ। यो सड़क खण्डको विस्तार तथा मरम्मतको 88% काम सकिएको र आउँदो जेठ 16 गतेसम्ममा बाँकी सबै काम सक्ने सड़क विस्तार आयोजनाको दावी छ। 33 किलोमिटर बाटो कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म 28 किलोमिटरको काम सकिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। यो सड़क खण्डमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म गाड़ी रोकेर काम भइरहेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड चौडा पार्ने काम सकिन लागे पनि साँघुरा पुलका कारण ठाउँ ठाउँमा गाड़ी जाम हुने समस्या भने उस्तै छ।
भारतमा बेचिएका 5 जना नेपाली युवतीको उद्धार गरिएको छ। माइती नेपालले भारतीय प्रहरी र संघ संस्थाको सहकार्यमा भारतको आग्राबाट उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकामा सिन्धुपाल्चोक, नुवाकोट र धादिङका युवती रहेको माइती नेपालले जनाएको छ। उनीहरूले आफन्त तथा साथीहरूले नै भारतको कोठीमा बेचेको बताएका छन्। उनीहरूसँगै 4 जना भारतीय युवतीको पनि उद्धार गरिएको र कोठी संचालक भारत आग्राकी प्रियादीपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
निजी विद्यालयहरूको शुल्क वृद्धि तत्काल रोक्न माग गर्दै 3 विद्यार्थी संगठनले 753 स्थानीय तहका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्। अनेरासोबियू नेपाल विद्यार्थी संघ र अनेरासोबियू क्रान्तिकारीले निजी विद्यालयले मापदण्ड भन्दा बढ़ी शुल्क लिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्दै एकैसाथ 753 स्थानीय तहलाई ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएकाले निजी विद्यालयको शुल्क रोक्न माग गर्दै ज्ञापन पत्र बुझाइएको उहाँले बताउनुभयो।
रूकुम पश्चिमका स्वास्थ्य संस्थामा निशुल्क वितरण गरिने औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले औषधि नपठाउँदा तथा स्थानीय तहले खरिद नगर्दा रूकुमका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। जिल्ला स्वास्थ्य कार्यालयले अहिले कुनै पनि औषधि दिन छोडेको गुनासो बिरामीले गरेका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामीहरू निजी स्वास्थ्य संस्थाबाट चर्को मूल्यमा औषधि किन्न बाध्य छन्। क्षेत्रीय कार्यालय र केन्द्रलाई समेत जानकारी गराइए पनि औषधिको पूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्किट जात्रा शुरू भएको छ। आज बेलुकीबाट रथ तानेसँगै जात्रा शुरू भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो। नेवार समुदायले मनाउने यो जात्रामा तान्त्रिक विधि अनुसार बनाइएको भैरव र भद्रकालीको रथ तौमढीबाट माथिलोक क्षेत्र क्वाँचे साकोता सुकुलढोका गोलमढी पुर्याई फर्काउने चलन छ। रथलाई तल्लोक क्षेत्र गहितीमा पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिनेछ। नयाँ वर्षको 4 दिन अघिदेखि शुरू भई वैशाख 5 गतेसम्म चल्ने बिस्किट जात्रा भक्तपुरका बासिन्दाले धूमधामसँग मनाउने गर्छन्। रथ तान्ने क्रममा झगडा हुन नदिन 1300 भन्दा धेरै सुरक्षाकर्मी खटाइएको र 34 सीसी क्यामेरा जडान गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो।
चितवनको भरतपुर महानगरपालिका 10 वडाध्यक्ष अरूण पीड़ित भण्डारीमाथि नचिनेका मानिसको समूहले आक्रमण गरेको छ। मोबाइल मरमत गर्न नारायणगढ़ बजार गएका भण्डारीमाथि आज दिउँसो आक्रमण भएको हो। गाड़ी चढ़न लाग्दा आफूमाथि कसैले मोबिल छर्किएर टाउकोमा ढुंगा हानेको भण्डारीले बताउनुभयो। उहाँको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन। प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ। फोन नम्बर 42707010, 2470710
October 2018 इन्टेकका लागि भाषा कक्षाहरू सेमिनार र इन्टरभ्यूका साथै नेट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पिटिभिटीबाट सम्बन्धन प्राप्त होमले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 01-4232-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बाराको मनहरुवामा रहेको रिलायन्स चिनी मिलको ट्याङ्की विस्फोट हुँदा एकजनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। उखुको रस भण्डारण गरिने ट्याङ्की विस्फोट भई पर्खाल भत्किँदा त्यही उद्योगका मजदूर राम सोनाईको ज्यान गएको र 9 जना मजदूर घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये 8 जनाको बीरगंजमा र 1 जनाको कलैयामा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। आज नेप्से 17.55 अंकले घटेर 1270.23 अंकमा झरेको हो। हप्ताको पहिलो दिन 44 अंकले बढ़ेको नेप्सेमा हिजो झण्डै 7 अंकको गिरावट आएको थियो। आज कारोबार शुरू भएदेखि नै घट्ने बढ़ने भइरहेको नेप्से बजार बन्द हुँदा 17.5 अंकले घटेको हो। हिजो 95 करोड़को कारोबार भएकोमा आज 34.90 करोड़ रूपियाँको मात्रै कारोबार भएको छ। आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी र नबिल ब्याङ्कको शेयर 1 करोड़ भन्दा बढ़ीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
असिना पानीले भक्तपुरमा 5 करोड़ रूपियाँको काँचो इँटा नष्ट भएको छ। भक्तपुरमा 62 इँटा भट्टामा गरी 10 लाख जति काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाई ह्याम्बाले जानकारी दिनुभयो। यसका कारण यस वर्ष इँटा अभाव हुने पनि उहाँले बताउनुभयो। असिना पानीका कारण अहिले इँटा उत्पादन रोकिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पानीको सुरक्षामा संवेदनशील हुन सरोकारवालालाई आग्रह गर्नुभएको छ। काठमाडौँमा पानी वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बढ़दो जनसंख्या र शहरीकरणको चापले पानीका स्रोतमा दबाव बढ़दै गएको प्रति संवेदनशील हुनुपर्ने बताउनु भएको हो। पर्सीसम्म चल्ने सम्मेलनमा बढ़दो जनसंख्या वृद्धि, वन विनाश र औद्योगिकरणको प्रभावले वायुमण्डलमा बढ़ेको तापक्रमले जलवायुमा परिवर्तन भइरहेको विषयमा छलफल हुनेछ।
पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कोटा दोब्बर बनाएको छ। पाकिस्तानी प्रधानमन्त्रीले केही समय अघि गरेको नेपाल भ्रमणका क्रममा गर्नुभएको घोषणा अनुसार पाकिस्तानी दूतावासले छात्रवृत्ति कोटा दोब्बरले बढ़ाएको हो।
2072 सालको भूकम्पमा ज्यान गुमाएका हरूको सम्झनामा रसुवाको लाङटाङमा वैशाख अन्तिम हप्ता साहित्य यात्रा हुने भएको छ। भूकम्पका बेला गएको पहिरोमा परिपूरिएको लाङटाङ गाउँमा ज्यान गुमाएका स्थानीय बासिन्दा पर्यटक र पथ प्रदर्शकको सम्झनामा वैशाख 29 गते साहित्य यात्रा गर्न लागि साहित्यकार फुर्पा तामाङले जानकारी दिनुभयो।
इलामको इलाम नगरपालिका 9 गोलाखर्कमा यामबहादुर भण्डारीको घरमा आगलागी हुँदा 15 लाख रूपियाँ बराबरको क्षति भएको छ। बिजुली सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ।
दाङको घोराई उपमहानगरपालिकाको बुधौरामा झण्डै 85 लाख रूपियाँको लागतमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ। आयोजनाको घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले शिलान्यास गर्नुभएको छ। आउँदो कार्तिकसम्ममा निर्माण सम्पन्न हुने आयोजनाबाट 108 घरका 913 जनालाई खानेपानी पुग्नेछ।
खोटाङ जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालन भएको छ। नवजात शिशुको उपचारका लागि जिल्ला अस्पतालमा निशुल्क नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो। सरकारको 6 लाख रूपियाँ बजेटबाट औषधि तथा उपकरण जडान गरेर नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो। केन्द्रमा जन्मेदेखि 28 दिनसम्मका शिशुको उपचार गरिनेछ।
मेरो पनि भन्नु छ।
इलाममा 8,000 भन्दा बढ़ीलाई वैदेशिक रोजगार सम्बन्धी परामर्श दिइएको खबर उज्यालो अनलाइनमा पढेर मित्रबन्धु ढकाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ। स्थानीय सरकार आएपछि देशमै रोजगारीको अवसर सृजना गर्लान् कि भनेको विदेशकै बारेमा पो जानकारी गराउँदै हिँडेछन्। देशमा रोजगारी छैन, विदेश नै जाऊ भनेको हो कि क्या हो?
मुगलिन नारायणगढ़ सड़क खण्ड आउँदो जेठ 15 गतेसम्ममा विस्तार र मरमत गरिसकिने खबर सुनेर जिज्ञासु लक्ष भन्नुहुन्छ, यो सड़क खण्डमा भोग्नुपर्ने शास्ति अब सकिएला जस्तो छ। उहाँ सुझाव दिनुहुन्छ, सड़क निर्माण सकियो भनेर नागरिकले खुशी मनाउँदा सरकारले सड़कको गुणस्तरमा ध्यान दिनुपर्छ, नत्र गरिस भन्दा गरे जस्तो मात्रै हुन्छ।
यसै विषयमा ट्वीटरमा रिष्टजी नाम राखेका साथी लेख्नुहुन्छ, आजसम्म बनेर सकिसक्नु पर्ने हो, ढिलै भए पनि सकिने खबर सुन्दा खुशी लागेको छ।
फरक प्रसंगमा देवेन किशोर अन्जान सरकारलाई सुझाव दिँदै लेख्नुहुन्छ, सरकारी विद्यालयको गुणस्तर नसुधारेसम्म सर्वसाधारणका छोराछोरीले राम्रो शिक्षा लिन पाउँदैनन्। त्यसैले सरकारले एक कक्षामा भर्ना हुन लाखौं लिने निजी विद्यालयलाई कार्यवाही र सरकारी विद्यालयको गुणस्तर सुधार्नतर्फ ध्यान दिनुपर्छ।
अनि ट्वीटरमा कमिलो नाम राखेका साथी यातायात व्यवस्था विभागलाई प्रश्न गर्नुहुन्छ, विभागले किन 2 बजेसम्म मात्र राजस्व संकलन गरेको? कार्यालय समय त 5 बजेसम्म होइन र?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू प्रकाश शर्मा र सञ्जिता देवकोटा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब एउटा विदेशको खबर। प्रशान्त महासागरको टापु देश भानुआतुले आफ्नो भूमिमा चिनिया सेनाको स्थायी क्याम्प राख्न चीनले गरेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ। आफ्नो भूमिमा विदेशी सेनाको स्थायी क्याम्पलाई अनुमति दिन कुनै रूचि नभएको भानुआतुका विदेश मन्त्री राल्फ रेगेन भानुले बताउनु भएको छ। असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने भएकाले भानुआतुले विदेशी सेनालाई ठाउँ दिन नसक्ने उहाँले बताएको बीबीसीले जनाएको। विदेश मन्त्रीको भनाईप्रति चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। गएको वर्ष मात्रै जिबुटीमा पहिलो समुद्रपार स्थायी सैन्य शिविर स्थापना गरेको चीनले दक्षिणी प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव जमाउन सानो टापु देशमा अर्को सैन्य शिविर खड़ा गर्न खोजिरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सीवाईसी अत्तरिया धनगढ़ी प्रिमियर लीग डीपीएलबाट बाहिरिएको छ। एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडसँग 15 रनले पराजित भएसँगै अत्तरिया प्रतियोगिताबाट बाहिरिएको हो। महेन्द्रनगरले दिएको 131 रनको लक्ष्य पछ्याएको अत्तरिया 115 रनमा सीमित भयो। सुभाष खकुरेलले 30, दिपेन्द्र सिंह ऐरीले 27 तथा विपिन चन्द्रले 28 रन बनाए पनि टीमलाई जिताउन सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले 7 विकेट गुमाउँदै 130 रन बनाएको थियो। उसका लागि आरिफ शेखले 35 र पुनित मेहराले 26 रन बनाएका थिए। महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग खेल्नेछ। आज भएको खेलमा काठमाडौँ धनगढ़ी टीम चौराहासँग 1 विकेटले पराजित भएको थियो। काठमाडौँलाई हराउँदै धनगढ़ी भने फाइनल पुगेको छ। 128 रनको लक्ष्य पाएको धनगढ़ीलाई अन्तिम 2 बलमा 6 रन चाहिएकोमा मोहम्मद शमसाद शेखले आफ्नो पहिलो बलमा छक्का हानेपछि धनगढ़ी विजयी भएको हो। धनगढ़ीका लागि रोहन मुस्तफाले 33 तथा शंकर राणाले 28 रन बनाएका थिए। टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले 9 विकेट गुमाउँदै 127 रन बनाएको थियो। काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले 38 तथा अमित श्रेष्ठले 36 रन बनाए।
नेपाल खेलकुद पत्रकार मंचले यसपटकको पल्सर स्पोर्ट्स अवार्ड आउँदो जेठ 4 गते गर्ने भएको छ। अवार्ड कार्यक्रमबाट खेल क्षेत्रमा योगदान पुर्याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन योगदान गर्ने खेलाड़ी र प्रशिक्षकलाई सम्मान गरिने मंचका अध्यक्ष खेलकुद पत्रकार मञ्चले जनाएको छ, यसपटक पनि वर्षको सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट पुरूष र महिला खेलाड़ी, युवा प्रशिक्षक पिपुल चोइस अवार्ड, पारा एथलिट स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड गरी 8 विधामा सम्मान गरिनेछ। खेलकुदकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेलिरहेका छन्। पहिले ब्याटिङ गरिरहेको कोलकाताले 2 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 25 रन बनाएको छ। कोलकाताका आक्रामक ब्याट्सम्यान सुनिल नारायण केही बेर अघि आउट भएका छन्। क्रिजमा रहेका रोबिन उत्थप्पाले कुनै रन बनाउन सकेका छैनन् भने क्रिस लायन 12 रन बनाएर खेलिरहेका छन्। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रहरी प्रमुख चयन गर्न मन्त्री परिषदको बैठक बस्दै, विद्यालय जान नपाएका बाल बालिकालाई विद्यालय पठाउन सरकारले अभियान चलाउने।
काठमाडौँ र सुर्खेतमा कार्यरत 4 जना सरकारी कर्मचारी घुस सहित पक्राउ। घुस लिए पनि रूख निकासीको अनुमति नदिएको भन्दै रामेछापका वन अधिकृत कार्यकक्षमै थुनिए।
दशैंसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउने मुख्य सुरुङ खन्ने काम सकियो।
भानुआतुले आफ्नो देशमा चिनिया सेनाको स्थायी क्याम्प राख्न नदिने, असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने भनाई।
र डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि महेन्द्रनगर र काठमाडौँ खेल्ने, आईपीएलमा चेन्नई र कोलकाता खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।